बिस्मिल्लाह रहमान रहीम, दुरूद व सलाम हो मोहम्मद वाले मोहम्मद पे। अस्सलाम वालेकुम नाज़रीन, अंदाज़े जहाँ के साथ मोहम्मद मेहदी शराफत हाज़िर है। हमारी वेबसाइट का पता है urdu.sahartv.ir और ईमेल एड्रेस है andaz_jahan@sahartv.ir। और अंदाज़े जहाँ में आज हमारी गुफ्तगू का मौजू है पाकिस्तान में हुकूमत के ख़िलाफ़ पाकिस्तान अवामी तहरीक और तहरीक इंसाफ की मुहिम। तो लीजिए मुलाहजा फरमाइए अंदाज़े जहाँ। पाकिस्तान में क्या होने जा रहा है, जमहूरी उसूलों और आईने पाकिस्तान की रूह से इमरान खान और डॉक्टर ताहिरुल कादरी के मुतालबात की हैसियत क्या है, पीपल्स पार्टी, मुत्तहिदा कौमी मूवमेंट, जमात इस्लामी और दीगर सियासी जमातों के इरादे क्या हैं, MQM क्या चाहती है जो तहरीक इंसाफ और पाकिस्तान अवामी तहरीक के मुतालबात की हिमायत भी करती है और हुकूमत के मुस्ताफ़ी होने और पार्लियामेंट तहलील किए जाने के उनके मुतालबात की मुखालिफ भी है। पीपल्स पार्टी के शरीक चेयरमैन आसिफ जरदारी और नवाज शरीफ की मुलाकात में क्या तय पाया और आसिफ जरदारी नवाज हुकूमत को बचाने की कोशिश सिर्फ जमहूरियत की तकवियत और जमहूरियत का सफ़र जारी रखने के लिए कर रहे हैं या इसके पीछे कुछ दीगर अहदाफ भी हैं, ये वो सवालात हैं जिनके जवाब हम अपने आज के प्रोग्राम में हासिल करने की कोशिश करेंगे। लेकिन पहले हमारी रिपोर्ट।
पाकिस्तान में जारी सियासी बहरान के बीच कुछ नए तगयुरात सामने आए हैं। इत्तलात है कि हुकूमत और तहरीक इंसाफ के दरमियान मुजाकिरात जारी रखने पर इत्तेफाक हुआ है। हफ्ते के रोज हुकूमत और तहरीक इंसाफ के दरमियान मुजाकिरात हुए। मुजाकिरात में हुकूमती कमेटी और तहरीक इंसाफ ने अपने अपने तहफुजात बयान किए। मीडिया से गुफ्तगू करते हुए तहरीक इंसाफ के रहनुमा शाह महमूद कुरैशी ने कहा कि हुकूमत ने हमारे मुतालबात पर अपना मौकिफ पेश किया। हुकूमती नुक्ते नजर पर जो तहफुजात थे वो हमने हुकूमती कमेटी को बता दिए हैं। इस मौके पर वफाकी वजीर अब्दुल कादिर बलोच ने मीडिया को बताया कि न कोई डेडलॉक है और न कोई डेडलाइन, बल्कि मुजाकिरात पर मुकम्मल इत्तेफाक है और मुजाकिरात जारी रहेंगे। उधर पेशावर में मीर खलीलुर रहमान मेमोरियल सोसाइटी के ज़ेर एहतमाम सेमिनार के दौरान मंजूर होने वाली करारदाद में कहा गया है कि मुल्क में कौमी और सूबाई असम्बलियों के खिलाफ कोई गैर आइनी इकदाम किया गया तो तमाम सियासी जमातें मुत्तहिद होकर इसकी मुज़ाहमत करेंगी। सेमिनार से तमाम सियासी और मजहबी जमातों के कायदीन ने खिताब करते हुए कहा कि मुल्क को आगे ले जाने की बहुत सी कोशिशों को हमेशा नाकाम बनाने के लिए मफाद परस्त ग्रुप सरगर्म रहते हैं। सेमिनार से खिताब करते हुए मुकर्ररीन का कहना था कि तारीख में पहली बार मुख्तलिफ सियासी और मजहबी ग्रुप जमहूरियत को बचाने के लिए इकट्ठा हुए हैं और उनका ये अज़्म खुश आइंद है कि अगर जमहूरियत के खिलाफ कोई इकदाम हुआ तो वो मिलकर उसका रास्ता रोकेंगे। दूसरी जानिब साबिक सदर और पाकिस्तान पीपल्स पार्टी के शरीक चेयरमैन आसिफ अली जरदारी और वजीर आजम नवाज शरीफ के माबैन हफ्ते को रायविंड में मुलाकात हुई। मुलाकात में मुल्क की सियासी सूरत हाल का जायजा लिया गया। नवाज शरीफ ने आसिफ अली जरदारी से टेलीफोन पर राबता करके उन्हें रायविंड में जोहराने की दावत दी थी। नवाज शरीफ और आसिफ अली जरदारी की मुलाकात को बहुत अहम माना जा रहा है। तजिया निगारों का एक हल्का ये मानता है कि दोनों रहनुमाओं ने यह तहिया कर रखा है कि जब भी मुल्क की जमहूरियत के लिए मुश्किल हालात पैदा होंगे वो अपने इख्तलाफात और हुकूमत और अपोजिशन के फर्क को फरामोश करके एक दूसरे से ताउन करेंगे। नवाज शरीफ और आसिफ अली जरदारी की मुलाकात में किसी भी किस्म के गैर आइनी इकदाम की हिमायत न करने का फैसला करते हुए जमहूरियत के लिए हर तरह की कुर्बानी देने पर भी इत्तेफाक किया गया। आसिफ अली जरदारी ने वजीर आजम को यह मशवरा दिया है कि अपने वजरा को सख्त किस्म के बयान देने से बाज रखें। मुल्क की बहरानी सूरत हाल के मद्देनज़र सियासी जमातों के दरमियान इत्तेफाक राय को खुशाइंद माना जा रहा है और इमरान खान से मुज़ाकरात का सिलसिला जारी रहने पर भी इत्मीनान का इजहार किया गया है। अलबत्ता तजिया निगारों का ये कहना है कि इमरान खान ने हुकूमत के खिलाफ एहतजाज का आगाज करते वक्त अपना मौकफ इतना सख्त कर लिया कि मुफाहमत मुश्किल हो गई, जबकि हुकूमत ने भी इस मामले में शुरू में तसाहुली और बेतवज्जुही का सबूत दिया जिसकी वजह से हालात इस हद तक खराब हो गए। लेकिन ऐसा लगता है कि शायद दोनों फरीकों को हालात की संगीनी का एहसास होने लगा है।
या नाज़रीन, इस्लामाबाद में जारी धरने से मुतालिक हमारी रिपोर्ट आपने मुलाहिज़ा फरमाई। बहरहाल इस्लामाबाद में इबहाम की कैफियत बदस्तूर बाकी है। तहरीक इंसाफ के सरबराह इमरान खान ऐलान कर चुके हैं कि सनीचर की रात बकौल उनके एम्पायर की उंगली उठ सकती है, बल्कि उन्होंने कहा है कि एम्पायर की उंगली उठ जाएगी, यानी नवाज शरीफ को बैक टू पवेलियन कर दिया जाएगा। लेकिन उन्होंने ये नहीं बताया कि एम्पायर कौन है। इस दरमियान दोनों रहनुमाओं के नुमाइंदों से حکومت کے فرستادہ افراد کے درمیان مذاکرات کا سلسلہ بھی کبھی آگے بڑھتا نظر آیا تو کبھی تعطل کا شکار ہوا. ادھر آج جیسا کہ آپ نے رپورٹ میں ملاحظہ فرمایا, رائے ویڈ میں نواز شریف اور پیپلز پارٹی کے شریک چیئرمین آصف زرداری کے درمیان ملاقات میں بھی ملک کی موجودہ صورتحال کا جائزہ لیا گیا اور جمہوریت کے تحفظ کا عہد کیا گیا. ایک طرف عمران خان اور ڈاکٹر طاہر القادری کا اصرار ہے کہ نواز حکومت اقتدار چھوڑے, تو دوسری طرف نواز شریف, مسلم لیگ نون اور اس کی حامی جماعتوں, حتیٰ حزب اختلاف کی اہم ترین جماعت پیپلز پارٹی اور دیگر سیاسی جماعتوں کے نزدیک حکومت کے خاتمے اور پارلیمنٹ کی تحلیل کا مطالبہ جمہوری اقدار کے منافی ہے. ہمارے آج کے پروگرام میں لندن اسٹوڈیو سے حصہ لیں گے برصغیر کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر قیصر امام. کراچی سے بحث میں شریک ہوں گے پاکستان تحریک انصاف کے رہنما سید علی اوسط, اور ٹیلی فون لائن کے ذریعے آج کے پروگرام میں شریک کیا جائے گا جاوید صدیق صاحب کو. تو چلتے ہیں لندن اسٹوڈیو جہاں برصغیر کے ممتاز دانشور اور سینئر تجزیہ نگار قیصر امام صاحب موجود ہیں. قیصر امام صاحب السلام علیکم جناب.
السلام
جی قیصر امام صاحب, اسلام آباد کے درجہ حرارت کے بارے میں آپ کی رائے کیا ہے؟
اسلام آباد میں درجہ حرارت جو ہے وہ ہر وقت یا نیچے آتا ہے یا اوپر جاتا ہے, اور اس کے ذمہ دار دو افراد ہیں بنیادی طور پر, ایک جناب عمران خان صاحب اور دوسرے جناب طاہر القادری صاحب. یہ دونوں مختلف سوچ کے لوگ ہیں اور دونوں کا فلسفہ حیات, سیاسی فلسفہ ٹوٹلی ایک دوسرے سے مختلف ہے, لیکن اس وقت انہوں نے اسلام آباد کا درجہ حرارت جو ہے وہ اپنے قابو میں رکھنے کے لیے ایک ایسا جنٹل مین ایگریمنٹ کر رکھا ہے جس میں ان کے ملتے جلتے ڈیمانڈز ہیں, ان کی مطالبات ہیں ان کے. میں سمجھتا ہوں کہ ان دونوں نے جو راہ اختیار کی ہے, جو مطالبات ہیں ان کے, وہ تو بڑی حد تک کہا جا سکتا ہے کہ بجا ہیں. سارے کے سارے مطالبات جو ہیں وہ اس قابل ہیں کہ ان پر غور کیا جائے, ان کے مطابق ان پر عمل بھی کیا جائے. بہت اچھے مطالبات ہیں, لیکن ایک بات ضرور ہے کہ مطالبات پیش کرنے کا طریقہ اور ان پر عمل کرنے کا طریقہ کار جو ہے شاید اس سے اختلاف کیا جا سکتا ہے. میرے خیال میں دونوں, جیسا میں نے عرض کیا کہ دونوں نے ایک جنٹل مین ایگریمنٹ تو کر رکھا ہے, لیکن دونوں کا طریقہ کار جو ہے وہ سوچ بچار کے اعتبار سے الگ الگ ہے. اگر آپ غور کریں تو عمران خان صاحب نے جو مطالبات پیش کیے ہیں وہ صحیح معنوں میں پاکستان میں انتخابات کی تاریخ کو بدل سکتے ہیں, لیکن ایک بات ضرور ہے کہ ان کا پہلا مطالبہ کہ نواز شریف مستعفی ہو جائیں, میرے خیال میں یہ مطالبہ اس طریقے سے کیا تو جا سکتا تھا, لیکن اس کے لیے اس قسم کا دھرنا اور پھر پوائنٹ آف نو ریٹرن تک ان کا جانا کہ اگر وہ کامیاب نہیں ہوں گے تو وہ وہیں بیٹھے رہیں گے, اور اگر وہ وہاں نہ بیٹھ سکے یا ناکام ہو گئے, استعفیٰ نہ دیا گیا, تو کیا وہ ساری زندگی وہاں بیٹھیں گے؟ یہ بات ہو نہیں سکتی. تو انہوں نے اپنے لیے پوائنٹ آف نو ریٹرن چنا ہے, جو میرے خیال میں مناسب نہیں ہے. اس کا صحیح طریقہ دوسرا ہو سکتا تھا. ان کو پہلے تو یہ چاہیے تھا کہ اگر انہوں نے ایک دفعہ الیکشن کو کر لیا تھا کہ یہ صحیح ہے, اس کو مان لیا تھا, تسلیم کر لیا تھا, تو اس کے بعد ان کے لیے بہتر ہوتا اگر وہ صوبہ سرحد میں جو ان کو حکومت بنانے کا موقع ملا تھا وہاں وہ ایسا کام کرتے سال بھر میں جس سے دوسرے لوگ متاثر ہوتے. اگر وہ تعلیم کے میدان میں, الیکشن کے میدان میں, ٹیکسیشن کے نظام میں, پولیس کے نظام میں اس قسم کی بہتری لاتے کہ لوگ دوسرے محسوس کرتے کہ عمران خان جو ہیں وہ واقعی صحیح راستے پر ہیں, تو میں سمجھتا ہوں یہ زیادہ بہتر ہوتا. لیکن اگر انہوں نے یہ طریقہ اختیار نہیں کیا تو دوسری صورت یہ تھی کہ وہ فوری طور پر استعفے کا مطالبہ نہ کرتے, بلکہ ملک میں جو الیکشن کا سسٹم ہے اس کو بہتر بنانے کے لیے جو دوسرے مطالبات ہیں ان پر عمل کروانے کی کوشش کرتے. میں سمجھتا ہوں پیپلز پارٹی کے ایک دوست نے یہ بات صحیح طور پر کہی ہے کہ اگر مطالبات کی ترتیب بدل دی جائے تو یہ عین مناسب ہے. یہ تو ان کا طریقہ کار ہے. دوسرا طریقہ کار ہے جو طاہر القادری صاحب نے اسلام آباد کا ٹیمپریچر جو ہے وہ اپنے ہاتھ میں رکھنے کی کوشش کی ہے. میں سمجھتا ہوں کہ ان کا طریقہ کار جو ہے, جو ان کے مطالبات ہیں ان میں ایک مطالبہ تو ایسا ہے جو فوری نوعیت کا ہے, یعنی ایف آئی آر درج کرنے کے بارے میں جو ان کا مطالبہ ہے کہ ماڈل ٹاؤن کے جو واقعہ ہوا تھا اس میں جن لوگوں کا ہاتھ ہے ان کے خلاف مقدمہ درج کیا جائے. یہ مطالبہ جو ہے میں سمجھتا ہوں یہ ملک کی توہین ہو رہی ہے کہ اس مطالبے پر عمل نہیں کیا جا سکا اب تک. یہ عین مناسب ہوتا اگر کمیشن نے جس طرح سے عدالتی کمیشن نے کہا تھا کہ اس پر عمل کیا جائے اور یہ ایف آئی آر درج کی جائے, فوری طور پر درج کی جاتی. اس کے علاوہ ان کے جتنے مطالبات ہیں وہ فوری نوعیت کے نہیں ہیں, اگر ان پر عمل کرنا شروع کیا جائے تو سال ہا سال درکار ہیں. یہ بات ابھی طے نہیں ہے کہ قادری صاحب چاہتے کس طرح کا نظام حکومت ہے. اگر ان کی گزشتہ 2 سالوں کی تقریروں کو سامنے رکھا جائے تو یہ بات تو سامنے صاف نظر آتی ہے کہ وہ ملک میں صدارتی نظام کے حامی ہیں. وہ چاہتے ہیں کہ جس طرح سے امریکہ میں کوئی سینٹ کا ممبر جو ہے یا ایوان نمائندگان کا ممبر جو ہے وہ نہیں وزیر بنایا جاتا بلکہ وزراء باہر سے لیے جاتے ہیں اور صدارتی نظام ہوتا ہے, وہ اسی قسم کا نظام جو ہے وہ پاکستان میں نافذ کرنا چاہتے ہیں. لیکن یہ بات وہ کھل کر کہتے نہیں ہیں. انہوں نے اشارتاً تو یہ بات بہت دفعہ کہی ہے لیکن وہ کھل کر یہ بات نہیں کہتے. اور دوسری بات یہ کہ وہ یہ نہیں بتاتے کہ اس قسم کی حکومت اگر تبدیل کی جاتی ہے تو اس کا طریقہ کار کیا ہوگا. ہونا یہ چاہیے تھا کہ وہ اپنے فلسفہ سیاست کو پیش کرتے عوام کے سامنے مختلف تقریروں میں, جلسوں میں, جلوسوں میں, اور یہ دھرنے والا سسٹم جو ہے اس کی بجائے یہ بہتر ہوتا کہ وہ فلسفیانہ طور پر اپنا سیاسی نظام جو ہے وہ پیش کرتے, لوگوں کی حمایت حاصل کرتے. میں سمجھتا ہوں کہ ایسا نہیں کیا گیا. سو میرے خیال میں دھرنے کا جو سسٹم اختیار کیا گیا ہے یہ مناسب نہیں ہے. ان کے جو مطالبات ہیں وہ سارے کے سارے جائز ہیں, ان پر عمل ہونا چاہیے, لیکن وہ فوری طور پر عمل تو ہو نہیں سکتا. اس کے لیے وقت درکار ہے اور وقت کے علاوہ اس کے لیے خاص نظام درکار ہے. کون سی حکومت یہ نظام چینج کرے گی, کون سی حکومت جو ہے وہ اس کا سکمہ بندوبست کرے گی کہ ملک میں الیکشن کا جو سسٹم ہے یہ بدل جائے. پھر اس کے علاوہ یہ مطالبہ کہ نواز شریف صاحب جو ہیں یہ مستعفی ہو جائیں, میرے خیال میں اس سے زیادہ بہتر ہوتا اگر وہ یہ کہتے کہ الیکشن کمیشن نے جس نے دھاندلی کی ہے, اس کے جن ارکان نے دھاندلی کی ہے یا جن افسران نے دھاندلی کی ہے ان پر مقدمہ چلایا جائے اور ان کو سخت سزائیں دی جائیں. میرے خیال میں یہ مطالبہ زیادہ بہتر ہوتا, اس لیے کہ حکومت نے الیکشن نہیں کرائے ہوتے. عام طور پر یہ کہا جاتا ہے کہ الیکشن کمیشن اس کا ذمہ دار ہوتا ہے. سو میرے خیال میں یہ جو دھرنے کا سسٹم ہے اس کو بند کر کے, اس کو ختم کر کے جو دوسرے مطالبات ہیں ان کو ایسے طریقے سے پیش کیا جائے کہ ان پر عمل کیا جا سکے.
بہت بہت شکریہ, بہت بہت شکریہ قیصر امام صاحب. اور ناظرین ہم آپ کو یہ بتاتے چلیں کہ علی اوسط صاحب کا تعلق پاکستان تحریک انصاف سے نہیں بلکہ پاکستان عوامی تحریک سے ہے. یہ اس وقت ہمارے کراچی اسٹوڈیو میں موجود ہیں. علی اوسط صاحب السلام علیکم. جناب آپ نے گفتگو ملاحظہ فرمائی قیصر امام صاحب کی, ان کی گفتگو کے تناظر میں ہم جو سوال کرنا چاہیں گے آپ سے وہ یہ ہے کہ ڈاکٹر طاہر القادری جو نظام حکومت پیش کرنا چاہتے ہیں وہ کیا ہے, وہ کس قسم کا انقلاب لانا چاہتے ہیں ملک میں؟
دیکھیں بہت واضح بات ہے, بہت واضح. یہ ہمارا جو انقلاب ہے اور ہمارا جو پیغام ہے, ہم انٹائر پاکستان کا جو نظام ہے ہم اس کو چینج کرنا چاہتے ہیں. یہ اشرافیہ کا نظام ہے جو پچھلے 67 سالوں سے پاکستان کے اوپر قابض ہے. دیکھیں اگر ہم صرف یہ کہہ دیں کہ اسی ڈھانچے کے تحت انتخابات کرا دیے جائیں تو میں نہیں سمجھتا کہ پاکستان میں کسی قسم کی تبدیلی رونما ہونے جا رہی ہے. کیونکہ جب ڈاکٹر صاحب نے پچھلے 1.5 سال سوا سال پہلے جب یہ بات کہی تھی کہ کم سے کم جو انتخابات ہیں وہ ان بنیادوں پہ کرائے جائیں کہ جو پاکستان کے آئین میں درج ہے, کم سے کم 62-63 کا جو ہے خیال رکھا جائے, ملوز خاطر رکھا جائے, جو لوگ اس پہ پورے اترتے ہیں ان کو انتخابات میں آنے کی اجازت دی جائے, بقیہ ان لوگوں کو جو کسی بھی طرح سے کسی کرپشن میں کسی اور معاملے میں ملوث ہیں ان کو قطعی طور پہ الیکشن میں حصہ لینے کی اجازت نہ دی جائے. اور آپ کو یاد ہوگا کہ پاکستان پیپلز پارٹی کے ساتھ ہمارا ایک معاہدہ طے پایا تھا اور انہوں نے ہمیں انشیور کیا تھا, انہوں نے ہم سے وعدہ کیا تھا کہ وہ 62-63 پہ مکمل عمل درآمد کریں گے, لیکن وہ وعدہ ہی کیا جو وفا ہو گیا, کیونکہ یہ اس طرح کے لوگ ہیں جو کہتے کچھ ہیں کرتے کچھ ہیں, ان کی سابقہ تاریخ بھی موجود ہے اور آج کی بھی تاریخ موجود ہے. لہذا پاکستان میں انٹائر تبدیلی کی ضرورت ہے. اگر دیکھیں یہ بندر بانٹ ہے جو پچھلے 67 سال سے چلی آ رہی ہے پاکستان میں, کبھی کوئی ایک اشرافیہ ہے, یہ 2% لوگ ہیں ایک اشرافیہ ہے جو پاکستان پہ قابض ہے, جن جو اپنی جیبیں بھرتے ہیں, جو اپنے خاندان کے لوگوں کو آگے لے کر آتے ہیں, جو اپنے بھائی بھتیجے بھانجوں اور اپنے لوگوں کو آگے بڑھاتے ہیں, ان کا کوئی عوام سے تعلق نہیں ہے, نہ یہ عوام کا درد رکھتے ہیں. لہذا ڈاکٹر طاہر القادری نے پہلے آدمی ہیں جنہوں نے یہ شروع سے ان کا یہ اسٹینڈ ہے اور یہ کہہ رہے ہیں کہ پاکستان میں نظام کے تبدیلی کی ضرورت ہے, چہرے تبدیل کرنے سے کوئی فرق نہیں پڑتا, اگر پیپلز پارٹی جاتی ہے تو نواز شریف آتے ہیں, نواز شریف جاتی ہے تو پیپلز پارٹی آتی ہے, اور پھر ظاہر ہے آپس میں یہ مکمکا ہوتا ہے, جیسا کہ آج دیکھنے میں آ رہا ہے یہ زرداری صاحب کیوں دبئی سے اٹھ کے پاکستان تشریف لائیں, ظاہر ہے ان کو اپنی بھی فکر لاحق ہے کہ اگر پاکستان میں کوئی جینوئن تبدیلی آ جائے گی تو پھر ان سے بھی سوال ہوگا, ان کے اوپر بھی انگلی اٹھے گی, ان کا بھی احتساب ہوگا. اور جب ان کا احتساب دیکھیں, آپ کو یاد ہوگا کہ شہباز شریف صاحب نے انتخابات سے پہلے کتنے دعوے کیے تھے کہ ہم جیبوں سے نکال لیں گے اور پیٹ پھاڑ کے نکال لیں گے اور زرداری کو پورے پاکستان میں ہم گھسیٹیں گے اور ہم وہ لوٹی ہوئی دولت واپس لے کر آئیں گے. لیکن آج دیکھیں آپ کہ یہ دونوں مل کے جو ہے وہ مکمکا کی پالیسی انہوں نے اختیار کر رکھی ہے اور دونوں اپنے مفادات کے تحفظ کے لیے دونوں اکٹھے ہو گئے ہیں. وہ کہاں گیا شہباز شریف صاحب کا دعویٰ کہ یہ کرپٹ ہیں, یہ زرداری صاحب نے دولت لوٹی ہے اور ہم ان کو نہیں چھوڑیں گے؟ آج یہ کیوں ساتھ اکٹھے, شہباز یہ نواز شریف صاحب نے جو ہے ان کو تعزیت کے لیے آنے کی اجازت نہیں دی. ایک سال تک شہباز نواز شریف صاحب کے بھائی عباس شریف صاحب کا انتقال ہوا, زرداری صاحب کو وہ نہیں ملے, زرداری صاحب کو انہوں نے ملنے کی اجازت نہیں دی, لیکن اپنے گھر میں انہوں نے تعزیت کے حوالے سے آنے نہیں دیا. لیکن آج کیوں آنے دیا ہے آپ یہ دیکھیں, آج صرف اس لیے آنے دیا ہے اور اس لیے 70 ڈشوں کا انتظام کیا ہے, اور یہ لوٹی ہوئی دولت سے 70 ڈشوں کا لوگ عوام بھوکی مر رہی ہے, اور یہ 70 ڈشوں کا انتظام کر کے زرداری صاحب کو انہوں نے اپنے گھر بلایا, اور گھر بلا کے انہوں نے آپس میں طے کیا ہے کہ ہم دونوں ایک دوسرے کے مفاد کا خیال رکھیں گے, کیونکہ ان دونوں کو معلوم ہے کوئی ایک اگر ابھی اس وقت جاتا ہے یعنی نواز شریف اگر جاتے ہیں تو لا معالا یہ تمام معاملہ جو ہے زرداری صاحب کا بھی کھلے گا, زرداری صاحب کے لیے بھی جو ہے مشکلات پیدا ہوں گی, زرداری صاحب کا بھی احتساب ہوگا, کیونکہ ڈاکٹر طاہر القادری کا پہلے دن سے یہ کہنا ہے کہ یہ دونوں مکمگا کی پالیسی پہ عمل درآمد کر رہے ہیں اور یہ دونوں اشرافیہ میں سے ہیں, ان سیاسی اشرافیہ میں سے جنہوں نے قبضہ کر رکھا ہے اور پاکستان کی عوام کو انہوں نے دبا رکھا ہے. نہ ان کو آج تک دیکھیں نہ بے روزگاری ختم ہوئی ہے, نہ مہنگائی ختم ہوئی ہے, نہ لوڈ شیڈنگ ختم ہوئی ہے, نہ ہی پاکستان میں دہشت گردی ختم ہوئی ہے, نہ پاکستان میں دھڑلے کے ساتھ جو ہے دہشت گرد پھر رہے ہیں, شہروں میں بھی وہ روزانہ ٹارگیٹ کلنگ کرتے ہیں, سب کچھ موجود ہے. تو انہوں نے کیا تبدیل کر دیا؟ جنہوں نے کچھ بھی تبدیل نہیں کیا. میں یہ سمجھتا ہوں کہ ڈاکٹر طاہر القادری نے پورا, اگر آپ تسلسل کے ساتھ ان کی تقریریں آپ سنیں پچھلے 2 سال سے خاص طور پہ, تو انہوں نے مکمل ڈھانچہ دیا ہے, 10 نکاتی جو ایجنڈا دیا ہے وہ مکمل ڈھانچہ ہے کہ پاکستان میں کس طرح تبدیلی آئے گی, وہ پورا اس میں شامل ہے وہ ڈھانچہ, جس کی حمایت پاکستان مسلم لیگ قاف نے بھی کیے, جس کی حمایت مجلس وحدت مسلمین نے بھی کیے, جس کی حمایت سنی اتحاد کونسل نے بھی کیے. ظاہر ہے اس میں اتنا جاذبہ ہے, اتنی اٹریکشن ہے, اور یہ عوام کے مفاد کے لیے یہ 10 نکاتی فارمولہ ہے کہ جو اگر امپلیمنٹ ہو جائے گا تو پاکستان کی تقدیر بدل جائے گی, پاکستان کے عوام کی تقدیر بدل جائے گی. لیکن یہ اس لیے نہیں کردہ دینا چاہتے کہ ان لوگوں نے اپنی خاندانی بادشاہت قائم کر رکھی ہے. آپ دیکھیں 100 ارب روپے پہ جو ہے اپنی بیٹی کو انہوں نے لگا دیا اور کہا کہ یہ آپ کے ہاتھ میں, آپ جس طرح چاہیں اس کو استعمال کریں اور اس کو بانٹیں, چاہے کچھ بھی کریں. یہ کون سا ہے؟ ان کے سمدھی جو ہیں وہ اسحاق ڈار صاحب, وہ وزیر خزانہ لگے ہوئے ہیں, ان کا ایک بھانجا جو ہے وہ وزیر وفاقی وزیر لگا ہوا ہے. یہ غرض یہ کہ ایک لمبی چوڑی لسٹ ہے جو آپ دیکھیں.
جی علی اوسط صاحب, ہم دوبارہ آئیں گے آپ کی طرف. جی بہت بہت شکریہ علی اوسط صاحب, ہم آپ کی طرف دوبارہ آئیں گے. اور ہمارا رابطہ اس وقت برقرار ہوا ہے پاکستان کے معروف سیاستداں ظفر علی شاہ صاحب سے. شاہ صاحب السلام علیکم.
وعلیکم السلام جاور.
शाह साहब, इस वक्त धरना तो जारी है वहाँ इस्लामाबाद में। इमरान खान ने कहा है कि शनिचर की रात यानी आज की रात एम्पायर की उंगली उठ जाएगी, और इसी के साथ डॉक्टर ताहिरुल कादरी ने यह कहा है कि बहुत जल्द फतह हासिल होगी। तो क्या कोई बड़ी तब्दीली आपको नजर आ रही है इस्लामाबाद में?
देखिए जी, बड़ी तब्दीली बगैर वहां 9 दिन के बाद तो यही आ रही है कि दोनों फ्रीकेंट जो है वो जो आमने सामने हैं, इख्तलाफ वाले इमरान खान साहब और ताहिरुल कादरी साहब और दूसरी तरफ हुकूमत है, तो ये आपस में बैठने पर एक दूसरे के साथ मुलाकात करने पर वो रजामंद हो गए हैं, और अभी तीसरा चौथा राउंड जो है दोनों फ्रीकेंट का अलग अलग जो है वो एक किस्म का जारी है। ये एक बहुत बड़ी तब्दीली है, क्योंकि जो डिमांड है इख्तलाफ की इमरान खान साहब की या ताहिरुल कादरी साहब की, वो बगैर उनको देखा जाए तो इसमें कोई शक नहीं कि बातें बहुत अच्छी हैं, साथ की बातें हैं, और जो हमारी सोसाइटी के साथ हो रहा है और जिस किस्म की पॉलिटिक्स है। लेकिन सवाल ये है कि हमारे मुल्क में एक आईन है जिसे 1973 का आईन कहते हैं, बहुत सारे उनके मुतालबात में आइन की आइन बताते खुद एक रुकावट है, जबकि हुकूमती जमात के चीफ एग्जीक्यूटिव जामिया नवाज शरीफ वो पर और ओपन तैयार हो चुके हैं कि ठीक है जी, बात करने को मैं तैयार हूँ, जायज और आइनी विद इन द फ्रेमवर्क ऑफ द कॉन्स्टिट्यूशन मैं मुतालबात भी मानने के लिए तैयार हूँ, लेकिन अगर उनको कोई आइन अलाउ करता हो तो। अब देखें ये लम्हात जो है ये पीक मारे हैं, जिसमें आपने फरमाया कि इमरान खान ने कहा कि सैटरडे की नाइट को एम्पायर की उंगली उठ सकती है। अब इससे क्या मुराद है और किस करवट ऊंट बैठता है पाकिस्तान के 18 करोड़ आवाम जो इस वक्त टेंस में है हर जगह पर हर शहर में, यानी बगैर तो धरना तो इस्लामाबाद में है, पाकिस्तान के दारुल हुकूमत में है, लेकिन पाकिस्तान का हर शहरी जो है वो इस वक्त टेंस है और उसकी तमाम तर तवज्जो जो है इन मुज़ाकरात की तरफ है और आगे मुस्तकबल की तरफ है कि आया किस तरह हिज़्बे इख्तदार और हिज़्बे इख्तलाफ जो है वो आपस में बैठकर किसी ऐसे नुकात पर पहुंचते हैं जिससे कोई अमन कायम हो सके।
जी शाह साहब, आज नवाज शरीफ साहब से आसिफ जरदारी की मुलाकात का नतीजा क्या रहा, उसमें क्या तय पाया?
उसमें बगैर तो ये कि अपना जरदारी साहब की और प्रोफेसर साहब की जो मुलाकात है वो काफी हौसला अफजा रही है, और उस पे मुलाकात खत्म होने के बाद जो फाइनेंस मिनिस्टर है उन्होंने ब्रीफिंग दी है प्रेस को, जबकि जो आसिफ जरदारी साहब की टीम थी तो उन्होंने कोई बगैर प्रेस से बात नहीं की। लेकिन उसमें एक बात जो सामने आई है दोनों टीमों की मुलाकात के बाद कि जरदारी साहब ने भी ये कहा है कि कोई भी तब्दीली जो है अगर वो मारवाए आइन हुई और आइन से मुतसादम हुई तो वो उसका हम साथ नहीं देंगे, तो और अदरवाइज भी बहुत हौसला अफजा रही और वो भी आइन और पार्लियामेंट के तकद्दस और उसकी जो सबूत रनिंग है वो उसको डिस्टर्ब होने के वो भी बगैर बिल्कुल सख्ती से खिलाफ है उसके।
जी नाज़रीन, हमें बताया गया है कि मुस्लिम लीग नून के मरकजी रहनुमा जफर अली शाह साहब के पास वक्त कम है, इसलिए एक सवाल हम उनसे और करेंगे और उसके बाद फिर चलेंगे लंदन की तरफ। जी शाह साहब, आप लाइन पर हैं, चले गए?
जी मैं लाइन पे हूं।
जी शाह साहब, ये आपने बताया कि मुजाकिरात जारी हैं दोनों रहनुमाओं से, तो इनके कौन कौन से मुतालबात आपकी नजर में इस काबिल हैं कि उन्हें तस्लीम किया जा सकता है?
देखिए जी, काबिल होना तो एक अलग बात है, क्योंकि वो जो फ्री के मुतालबा करने वाला जो आगे एक्सेप्ट करने वाला है वो उनकी अपनी जहनी सोच और उसको मानना या ना मानने के बारे में है। लेकिन मैं जो अर्ज कर रहा था बतौर एक पॉलिटिकल वर्कर के और बतौर एक तालब इलम के, कानून के तालब इलम के, कि कुछ जो है वो काबिल अमल है अकॉर्डिंग टू द कॉन्स्टिट्यूशन और कुछ जो है वो काबिल अमल नहीं है, और फिर कुछ क्या बल्कि वाजिया तौर पर जो एक बड़ा मुतालबा है जिसको वो कह रहे हैं कि जनाब प्राइम मिनिस्टर जो है वो रिजाइन दे जाए, ये ये एक हालांकि रिजाइन का मुतालबा करना कोई गैरआइनी भी नहीं है और रिजाइन की प्रोविजन भी है कॉन्स्टिट्यूशन में, लेकिन सवाल ये है कि ये इतना बड़ा मुतालबा है जो कि हुकूमती जमात को हरा कर रख देता है और प्राइम मिनिस्टर साहब का जो मौका है पोलिटिकल के मैं वही आई शुड गिव द रिजाइन, कि ये एक अननेसेसरी मुतालबा है। बाकी मुतालबे अगर जिसमें से इस्लाहात है वो मैं मानने के लिए तैयार हूँ, कोई और चेंजेस है तो वो मानने के लिए तैयार हूँ, लेकिन जो धड़ा इसमें इख्तलाफ का है इमरान खान साहब का और काजी साहब का वो रिजाइन से कम नीचे आ नहीं रहे और प्राइम मिनिस्टर साहब जो है वो रिजाइन देने के लिए अपना देना तो दूर की बात हो, ये बात सुनना भी नहीं ग्वारा करते।
जी बहुत बहुत शुक्रिया शाह साहब, बहुत बहुत शुक्रिया। और नाजरीन यहाँ हम एक ब्रेक लेंगे और इसके बाद गुफ्तगू जारी रखेंगे। जी चलते हैं लंदन स्टूडियो। कैसर इमाम साहब,
जनाब
आपने गुफ्तगू मुलाहिजा फरमाई जफर अली शाह साहब की, उनका कहना यह है कि आइन और कानून की रूह से दोनों रहनुमाओं का जो सबसे बड़ा मुतालबा है जिस पर वो अड़े हुए हैं कि नवाज शरीफ साहब इस्तीफा दें, ये अगरचे आइन की रूह से इसको गैर कानूनी नहीं कहा जा सकता है लेकिन ये इतना बड़ा मुतालबा है कि इसको तस्लीम करना तकरीबन नामुमकिन है। इसके अलावा बहुत से रहनुमाओं का कहना यह है कि ये मुतालबा जमहूरी अकदार के मुखालिफ है, इसलिए कि एक जमहूरी प्रोसेस के ज़रिए अवाम का मैंडेट मिला है नवाज शरीफ साहब को 5 साल के लिए, दरमियान में अगर कुछ लोग अवाम के इस मैंडेट को ख़त्म करना चाहेंगे तो इससे जमहूरियत के डिरेल हो जाने का ख़तरा है, जमहूरियत को नुकसान पहुँच सकता है, इस बारे में आप क्या कहेंगे?
मैं समझता हूं कि शाह साहब का ये ख्याल बिल्कुल सही है कि ये मुतालबा गैर आइनी नहीं है, ना ये गैर आइनी है ना ये गैर कानूनी है। मुतालबे जो हैं इस किस्म के दुनिया भर के सरबराहों से किए जाते हैं और ये कोई नई बात नहीं है। दूसरी तरफ जब ये कहा जाता है कि ये जमहूरियत के खिलाफ है, मैं समझता हूँ जमहूरियत के मुतल्लिक बातें करते हुए हमें बहुत ज़रा एहतियात से काम लेना चाहिए। पाकिस्तान में जिस किस्म की जमहूरियत है उसको जमहूरियत कहते हुए बाज़ औक़ात इंसान जो है वो थोड़ा सा हिचकिचाता है। मेरे ख्याल में ये कहना गलत है कि हुकूमत के खिलाफ अगर कोई बात आती है तो वो जमहूरियत के खिलाफ बात आ गई है। पहली चीज़ तो ये है कि जब ये सब लोग ये मुतालबा कर रहे हैं कि इंतखाबात जो थे ये गलत तरीके से हुए थे, धांधली से हुए थे और इससे जो पार्लियामेंट वजूद में आई वो भी धांधली की पैदावार है, तो फिर ये कहना कि ये जमहूरियत के खिलाफ बात होगी ये किस तरह मुमकिन है? मेरे ख्याल में ये सोच जो है कि ये जमहूरियत के खिलाफ है ये गलत है। हाँ, ये हुकूमत के खिलाफ ज़रूर है और हुकूमत के खिलाफ इसलिए है कि वो लोग कह रहे हैं कि भाई ये हुकूमत जो है ये गैर आइनी और गैर कानूनी तरीके से वजूद में आई है। सो जो हुकूमत गैर कानूनी और गैर आइनी तरीके से अगर वजूद में आई है तो उसको बरतरफ करने का मुतालबा भी सही है। दोनों तरफ से जो मुतालबात किए जा रहे हैं, कादरी साहब के मुतालबात और इमरान खान के मुतालबात, इनमें एक भी मुतालबा गैर आइनी नहीं है, एक भी मुतालबा गैर कानूनी नहीं है। मैं समझता हूं कि फ़र्क सिर्फ ये है कि ये सारे मुतालबात जो हैं वो एक दिन में काबिल कबूल नहीं होते, इसके लिए साल दरकार है, वक्त बहुत ज़्यादा चाहिए, इसलिए कि लंबा काम है। और सबसे बड़ी बात जो मैं पहले से अर्ज़ कर चुका हूं कि जब तक ये ना बताया जाए कि किस किस्म का निज़ाम हुकूमत होगा, कौन राज करेगा, जब आप ये कहते हैं कि हुकूमत तहलील कर दी जाए, पार्लियामेंट तहलील कर दी जाए और दूसरी एक हुकूमत कायम की जाए, तो वो हुकूमत कौन कायम करेगा, उसके जो नुमाइंदगान होंगे, उसके जो हुक्मरान होंगे, उनका इंतखाब कौन करेगा, ये बातें बताई नहीं गई। जब तक ये बातें बताई ना जाएं, उन पर गौर नहीं किया जा सकता। मैं समझता हूं कि मुतालबात सारे के सारे सही हैं लेकिन उनको मनवाने का तरीक़ेकार जो है उस पर गौर करना चाहिए। ये मुतालबात जो हैं वो लोगों के सामने इस तरह से रखे जाएं, उस पर बहस हो, लोग ये बात करें कि किस तरह से इनको पूरा करना है। ये जब तक इस तरह से ना काम किया जाए, ये कहना कि ये गैर आइनी है, गैर कानूनी है, ये हुकूमत को बचाने के तरीके हैं। अगर हुकूमत ने धांधली की है, हुकूमत को बरतरफ होना चाहिए, लेकिन इससे पहले ये तय कर लेना चाहिए कि धांधली हुकूमत ने की है या इलेक्शन कमीशन ने की है। और दूसरी बात जो ये कि जो कादरी साहब फरमा रहे हैं उनका प्रोग्राम बहुत सही है, ان کے مطالبات بہت صحیح ہیں، آئین کے عین مطابق ہیں، عوام کی فلاح اور بہبود کے لیے ہیں، لیکن ان پر عمل کون کروائے گا، کس قسم کا نظام حکومت ہوگا، قادری صاحب کو یہ بتانا چاہیے، اور دھرنے کی سیاست کی بجائے لوگوں سے رجوع کرنے کی سیاست جو ہے وہ سامنے آنی چاہیے.
بہت بہت شکریہ. چلتے ہیں کراچی. جی جناب علی اوسط صاحب. جناب عام طور پر جو دھاندلی یا انتخابات میں گڑبڑ کی بات ہے تو یہ وہ جماعت کرتی ہے جو اقتدار میں ہوتی ہے. جو حکومت اگر دھاندلی ہوئی ہے تو جو حکومت اس وقت برسر اقتدار تھی اس کی ذمہ داری اس پر عائد ہوتی ہے. اس وقت نواز شریف صاحب تو حکومت میں نہیں تھے، پھر دھاندلی کی ذمہ داری ان پر کیسے ڈالی جا سکتی ہے؟
نہیں ایسا نہیں ہے. دیکھیں اس کی میں وضاحت کر دوں آپ کو کہ دیکھیں آپ کو یاد ہوگا کہ یہ پاکستان کے انہوں نے دستور میں یہ بات رکھی ہوئی ہے اور یہ موجود ہے کہ اپوزیشن اور سٹنگ گورنمنٹ مل کے جو ہے وہ کیئر ٹیکر گورنمنٹ کو اناؤنس کرے گی. وہ دونوں مل کے آپس میں انڈرسٹینڈنگ کے ساتھ کیئر ٹیکر لے کر آئیں گے. یہی وجہ ہے کہ اس وقت کی پیپلز پارٹی کی حکومت نے نواز شریف صاحب کے ساتھ یعنی اپوزیشن کے ساتھ مکمل کنسلٹیشن کر کے اور پھر انہوں نے ایک نام پہ اتفاق کیا تھا. اور اسی لیے ہم اعتراض کرتے ہیں کہ یہ دو پلیئر جو کہ خود متنازع ہیں. ہم یہ کہتے ہیں ڈاکٹر طاہر القادری کا یہ کہنا ہے کہ دیکھیں اگر کوئی میچ درمیان میں ہو رہا ہے کسی دو جماعتوں یا دو ملکوں کے درمیان میں اگر کوئی میچ بھی کھیلا جاتا ہے تو اس میں نیوٹرل امپائر جو ہے رکھا جاتا ہے. اگر ابھی حالیہ فٹ بال کے میچز ہوئے اس میں ایسا نہیں تھا کہ برازیل اور اگر کسی دوسرے حکومت کے ساتھ وہ کسی اور ٹیم کے ساتھ میچ ہو رہا ہے تو برازیل کا ریفری جو ہے اس میں وہ ایز اے ریفری جو ہے پارٹ پلے کر رہا ہے. لہٰذا ہم نے یہ کہا کہ یہ تو آپس کی بندر بات ہے کہ یہ دونوں مل کے. اور یہی ہوا کہ جب ہم نے اسی وقت اعتراض کیا تھا کہ آپ دونوں نے مل کے سارا آپس میں سیٹلمنٹ کیا ہے، مکمکا کر لیا ہے، اور چار وہ الیکشن کمشنر جو چار مختلف صوبوں میں اناؤنس کیے گئے وہ چاروں جو ہے وہ آپس کی بندر بانٹ اور آپس کی انڈرسٹینڈنگ کے ساتھ کہ سندھ میں جو ہے انہوں نے کہا یہ ہمارا آدمی لگا دو، پنجاب میں نواز شریف نے کہا ہمارا آدمی لگا دو، بلوچستان میں جو ہے وہ ایک اور آدمی لگا دیا گیا، اور اس طرح خیبر پختونخوا میں بھی انہی کا آدمی لگایا گیا. لہذا ہم یہ کہتے ہیں کہ یہ اس طرح کا سسٹم اگر ہوگا آپ کیسے سمجھ سکتے ہیں کہ چور کے ہاتھ میں جو ہے وہ چوری کا مقدمہ دے دیا جائے اور کہا جائے آئیے آپ فیصلہ کریں. یہ تو پچھلے 67 سال سے انہوں نے جو ہے چوری کا بازار گرم کر رکھا ہے. ان کی دولت جو ہے یہ لوٹ لوٹ کے انہوں نے امپائر اپنی بنا رکھی ہے پاکستان کے اندر بھی اور پاکستان کے باہر بھی. اگر ان کے ہی درمیان میں جو ہے فیصلے کیے جائیں اور انہی کو اختیار دے دیا جائے تو کیسے ہو سکتا ہے کہ وہ الیکشن جو ہے وہ شفاف ہوگا اور بالکل صاف ستھرا ہوگا. یہی وجہ ہے کہ پہلے دن سے یہ تو بہت ہی اہم بات ہے جو آپ نے بھی کہی اور ابھی وہاں سے لندن سے بھی انہوں نے فرمایا کہ یہ پاکستان کی ہر جماعت نے الیکشن کے فوری بعد یہ بات کہی کہ پاکستان کے اس الیکشن میں انتہا سے زیادہ دھاندلی ہوئی ہے، تاریخی دھاندلی ہوئی ہے. جب پاکستان کی ہر جماعت یہ کہہ رہی ہے، جیتنے والی بھی ہارنے والی بھی، کہ یہ پاکستان کے تاریخ کا سب سے برے انتخابات تھے، سب سے زیادہ دھاندلی زدہ انتخابات تھے، تو پھر جب یہ سب جماعتیں اس پہ اتفاق کرتی ہیں تو اس سے آئی وی کو حکومت جو ہے وہ کس طرح جو ہے وہ لیگلائز ہو سکتی ہے، وہ کس طرح جمہوری ہو سکتی ہے، وہ کس طرح عوامی مینڈیٹ کے حامل ہو سکتی ہے. لہذا انہوں نے عوامی مینڈیٹ کے تحت یہ حکومت حاصل نہیں کی ہے بلکہ انہوں نے ریگنگ سے یہ حکومت حاصل کی ہے، انہوں نے جبر و استبداد سے انہوں نے یہ حکومت حاصل کی ہے. انہوں نے اپنے لوگوں کو بٹھا کے ٹھپے لگا لگا کے انہوں نے یہ حکومت حاصل کی ہے. لہذا ہم یہ سمجھتے ہیں کہ یہ موجودہ جو انتخابات کے تحت جو جعلی انتخابات تھے، جو جھڑلو انتخابات تھے، جس کو ہم نے پہلے دن سے ہم نے اس کو بالکل ہم نے صاف اور شفاف لہجوں میں منع کیا تھا کہ ہم ان انتخابات کو نہیں مانتے ہیں کیونکہ یہ ان کا آپس کا یہ بندر بانٹ ہے، یہ ان کی آپس کی جو ہے یہ ساری جو ہے یہ مک مکا ہے. لہٰذا یہی وجہ ہے کہ عمران خان صاحب نے اپنی پہلی تقریر میں اسمبلی میں آ کے اس بات کو کہا کہ ڈاکٹر طاہر القادری صحیح کہتے تھے کہ یہ انتخابات جو ہیں یہ دھاندلی پہ مشتمل ہوں گے, اور یہ جو لوگ کمشنر لگائے گئے ہیں وہ لوگ جو الیکشن کمیشن وہ بیچارے جو الیکشن کمشنر تھے پاکستان کے, ان کا تو نام استعمال کیا گیا کیونکہ وہ نیک نام تھے, لہٰذا ان کا صرف اور صرف نام استعمال کیا گیا اور آج ان کا نام بھی پاکستان کی تاریخ میں خراب کیا گیا ہے یہ جان بوجھ کے. میں سمجھتا ہوں کہ قطعی طور پہ پاکستان کی موجودہ حکومت, اپوزیشن اور اسمبلیوں میں جو بیٹھے ہوئے لوگ ہیں وہ چونکہ سب نے اس بات کا اقرار کیا ہے کہ یہ دھاندلی زدہ انتخابات ہیں, تو یہ کسی بھی صورت نہ یہ پارلیمنٹ کے رکن ہیں, نہ یہ سینٹ کے رکن ہیں, نہ یہ صوبائی اسمبلی کے رکن ہیں, کیونکہ یہ دھاندلی زدہ انتخابات کے تحت آئے ہیں. ہم ان میں بہت سارے لوگ, بہت ساری پارٹیاں ان کا ہم احترام کرتے ہیں اور وہ بالکل صحیح لوگ ہیں, لیکن ہم تو ان کی بات کر رہے ہیں جو اس وقت پاکستان کی حکومت کو چلا رہے ہیں, اور وہ اپوزیشن جس کا نام پیپلز پارٹی ہے جنہوں نے آپس میں مک مکا کر رکھا ہے. کم سے کم یہ دو پارٹیاں جب تک سامنے ہوں گی پاکستان میں کبھی عوامی حکومت قائم نہیں ہو سکتی ہے. یہ کہنے کو تو پیپلز پارٹی ہے, یہ کہنے کو تو مسلم لیگ ہے, لیکن نہ یہ مسلمانوں کا خیال کرتے ہیں, نہ یہ پیپلز یعنی نہ ہی یہ عوام کا خیال کرتے ہیں.
بہت بہت شکریہ قیصر امام صاحب. پیپلز پارٹی کے موقف کے بارے میں آپ کیا کہیں گے کہ زرداری صاحب جمہوریت کے دوام کے لیے نواز حکومت کو بچانا چاہتے ہیں یا ہدف اور مقصد کچھ اور ہے, خود ان کا اپنا ذاتی مفاد بھی اس میں شامل ہے؟
دیکھیں یہ بات تو ایک عرصے سے کہی جا رہی ہے کہ دونوں پارٹیاں ایک دوسرے سے ایک باری باری سامنے آنا چاہتی ہیں, حکومت میں آنا چاہتی ہیں. یہ باتیں جو ہیں وہ اب اس قدر زیادہ تواتر سے کہی جا چکی ہیں کہ عوام کو یہ یقین ہونے لگا ہے کہ شاید یہ بات اسی طرح سے ہے. لیکن جہاں تک تعلق ہے اس بات کا کہ اب وہ فوری طور پر آئے ہیں ملنے نواز شریف صاحب سے, تو میں سمجھتا ہوں کہ اس کی وجہ صرف یہ نہیں ہے کہ وہ اس معاملے کو حل کرنا چاہتے ہیں, بلکہ اس کی سب سے بڑی وجہ یہ ہے کہ زرداری صاحب سیاست میں سرگرم ہونا چاہتے ہیں اور سرگرم نظر آنا چاہتے ہیں. وہ اپنی سیاسی پارٹی کا تشخص جو ہے اس کو بحال کرنے کے لیے یہ ساری تگ و دو کر رہے ہیں. انہوں نے وہاں آ کے نہ صرف نواز شریف سے ملاقات کی بلکہ جماعت اسلامی کے گھر بھی وہ گئے ہیں, اور ایک طویل عرصے کے بعد پیپلز پارٹی کا سربراہ جو ہے وہ وہاں گیا ہے. میں سمجھتا ہوں کہ یہ زرداری صاحب اپنے آپ کو ایک لیڈر کے طور پر ایک نئے سرے سے لوگوں میں پوری طرح سے روشناس کروانا چاہتے ہیں, اس لیے وہ سرگرم ہوئے ہیں. اس سے پہلے وہ اس معاملے میں بالکل نہیں آ رہے تھے, جب تک ایم کیو ایم کے لوگ اور جماعت اسلامی کے لوگ اس میں سرگرم تھے, لیکن اب یہ باغ ڈور انہوں نے اپنے طور پر اپنے ہاتھ میں لینے کی کوشش کی ہے. سو اس کی بڑی وجہ جو ہے وہ اپنے آپ کا تشخص جو اپنی پارٹی کا اس کو بحال کرنا چاہتے ہیں, یہ اس کی بڑی وجہ ہے میرے خیال میں.
جی علی اوسط صاحب, جناب پیپلز پارٹی اور نواز شریف یہ اگر حمایت کر رہی ہیں اس کے ایک دوسرے سے, انہوں نے بقول آپ کے مکمکا کر لیا ہے, توافق کر لیا ہے کہ ایک بار وہ حکومت کریں ایک بار یہ حکومت کریں, لیکن پاکستان سے جو رپورٹیں مل رہی ہیں, پاکستان کے جو کالم نویس ہیں, پاکستان کے سے جو اخبارات جو لکھ رہے ہیں, اس سے ظاہر یہ ہوتا ہے کہ پیپلز پارٹی کے علاوہ متحدہ قومی موومنٹ, جماعت اسلامی, عوامی نیشنل پارٹی اور دیگر جماعتیں بھی حکومت کے مستعفی ہونے کی مخالف ہیں, اس بارے میں آپ کیا کہیں گے؟
اس بارے میں دیکھیں یہ ہر جماعت کا اپنا اپنا موقف ہو سکتا ہے, اور ہم ظاہر ہیں ان جماعتوں کے اپنے موقف کا ان کا احترام کرتے ہیں, لیکن میں یہ سمجھتا ہوں کہ جہاں تک متحدہ قومی موومنٹ کا تعلق ہے تو وہ تو خود 2% اشرافیہ اور وہ لوگ جو اوپر 67 سالوں سے حکومت کر رہے ہیں اس کے خلاف اپنی تحریک انہوں نے قائم کی ہے اور اس کے خلاف مسلسل وہ بولتے ہیں. تو میں نہیں سمجھتا کہ وہ ہمارے جو بیسک ایجنڈا ہے اس کے, کیونکہ آپ اگر ماضی میں دیکھیں تو انہوں نے ہمارا جو بیسک ایجنڈا ہے, جو ہمارا ہمارا شعار ہے, ہمارا کہنا ہے, جو ہمارے ڈیمانڈس ہیں, उसकी उन्होंने हमेशा भरपूर हिमायत की है, लेकिन अभी इस वक्त मौजूदा सूरत हाल में वो उनका अपना एक अलग स्टैंड है कि वो इस्तीफे से हम जो है वो पीछे हटें और हम जो है ये असेंबली को हम रिकग्नाइज करें। लेकिन आप ये देखें कि खुद मुत्तहिदा कौमी मूवमेंट हो या एएनपी हो या जमात इस्लामी हो, जब ये खुद ये कह चुके हैं कि ये धांधली पे मुश्तमिल इंतखाबात थे सन 2013 के, तो ये क्यों कर इस बात को ये कह सकते हैं कि हम उसके खिलाफ आवाज बुलंद ना करें। वो उनकी अपनी पार्टी पॉलिसी हो सकती है, लेकिन हम तो खास तौर पे इस दलील के तहत भी कि तमाम पार्टियां जो हैं इसके खिलाफ हैं और ये कह रही हैं कि धांधली के साथ ये इंतखाबात हुए, तो फिर हम क्यों कर इनको जो है लीगलाइज करें, हम क्यों कर कहें कि ये अवामी मैंडेट है। लिहाजा और अहम बात यह मैं आपको बताऊं कि जिस हुकूमत के अंदर अखलाकी तौर पर और कानूनी तौर पर और जो रूल ऑफ लॉ को जो है इम्प्लीमेंट नहीं करना चाहते हों कि हमारे 14 अफराद शहीद कर दिए गए ये मॉडल टाउन सानिया में, लेकिन इसके बावजूद के सेशन कोर्ट ने दोबारा इस बात को कहा और बाकायदा हुक्म सादर किया कि इनकी FIR काटी जाए, लेकिन जब हमारे वकला बार बार थानों में गए तो पता लगा कि वहां से इस हुकूमत ने शहबाज शरीफ हुकूमत ने वहां से थानेदार को गायब कर दिया और थानेदार सीट पे ही मौजूद नहीं कि हम ये कहें कि FIR काटो। जाहिर है दरो दीवार तो FIR काट नहीं सकते, जब SHO मौजूद नहीं है तो जाहिर है थानेदार जो जब मौजूद नहीं है तो जाहिर है FIR नहीं कर सकती। अब आप देखिए जुल्म पे मबनी ये मुआशरा है, इतना बड़ा जुल्म कि 14 लोगों की शहादतें हुई हैं और उनके लवायकीन FIR तक नहीं कटवा सकते, ये कौन सी जमहूरियत है, किस जमहूरियत की बात करते हैं, ये कौन सी जमहूरियत डिरेल होने जा रही है। हमारा तो मौकफ है, डॉक्टर साहब का मौकफ है कि जमहूरियत तो अपनी पटरी पे आई ही नहीं है आज तक, पहले क्लॉज से लेकर के आइन के और 38 तक, आइन के आर्टिकल 38 तक जितनी क्लॉज हैं आइन के अंदर उसके ऊपर तो इम्प्लीमेंट नहीं हुआ है। वो आवाम के बहबूद के लिए जितनी आइन की शिकें हैं उस पर एक धेले का काम नहीं हुआ है। 38 के बाद सारी शिकों पे ये बहस करते हैं, सारी शिकों पे अमल दरामद करते हैं, लेकिन वो जो असल में पाकिस्तान के आवाम के फलाह और बहबूद के लिए एक से लेकर के 38 तक जो शिकें मौजूद हैं उस पर ये इम्प्लीमेंट नहीं करते, उनका हक नहीं देते, उनके हक को तस्लीम नहीं करते, ना उनको छत देते हैं, ना उनको रोटी देते हैं, ना उनको कपड़ा देते हैं, ना उनके जो है दीगर और एहतियाज को पूरा करते हैं। तो ये किस जमहूरियत की बात करते हैं, जमहूरियत तो अपनी पटरी पे आई नहीं।
सेकंड का वक्त हमारे पास रह गया है
कि जहां आप अपने लिए तो अलग कानून।
बहुत बहुत शुक्रिया अली औसत साहब के भी हम शुक्रगुजार हैं और इसी के साथ डॉक्टर कैसर इमाम साहब के भी। बहरहाल दोनों हजरात के ख्यालात आपने मुलाहिजा फरमाए, इस दरमियान जफर अली शाह साहब की गुफ्तगू भी आपने मुलाहिजा फरमाई, उन्होंने बताया कि दोनों रहनुमाओं के साथ हुकूमती नुमाइंदों के मुजाकिरात भी जारी हैं और मुमकिन है कि मुजाकिरात का नतीजा कोई आज रात सामने आ जाए। दूसरी तरफ इमरान खान साहब का यह कहना है कि आज रात एम्पायर की उंगली उठ सकती है, तो देखना यह है कि फिर एम्पायर की जो उंगली उठती है एम्पायर का फैसला क्या होता है, क्या हुकूमत वापस जाएगी या उसका फैसला कुछ और भी हो सकता है। बहरहाल आज की रात अहम है। इसी के साथ हुकूमत के बाज़ अफराद का भी कहना यह है कि आइंदा चंद घंटे बहुत अहम हो सकते हैं पाकिस्तान की तकदीर के सिलसिले में। प्रोग्राम के बारे में हमें आपकी राय का भी इंतज़ार रहेगा। हमारा ईमेल एड्रेस है andaz_jahan@sartv.ir। अगले प्रोग्राम तक के लिए हम आपसे इजाज़त चाहते हैं। खुदा हाफ़िज़।